नमस्कार, विश्व जनसंख्या दिवस सम्बन्धी कार्यक्रम लिएर उपस्थित भएको छु म मुकुन्द भण्डारी। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र काशीराम आचार्यले। आदरणीय श्रोता, आज जुलाई 11 तारीक अर्थात विश्व जनसंख्या दिवस। यो दिवस विश्वभर विविध जनचेतनाका कार्यक्रमहरू गरेर मनाइँदैछ। विश्वको जनसंख्या 5 अरब पुगेको अवसरमा सन् 1999 यो दिवस मनाइँदै आइरहेको छ। जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाइने गरिन्छ। संसारभर विश्व जनसंख्या दिवस मनाइरहँदा जनसंख्या वृद्धिले पार्ने प्रभाव, यसका चुनौती, जनसंख्याका कारण देखिने समस्यालाई समाधान गर्न चालिनुपर्ने प्रयासका बारेमा आज हामी कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय स्वास्थ्य तथा जनसंख्या शिक्षा विभागका विभागीय प्रमुख पिताम्बर आचार्य। प्रभुजी, यहाँलाई कार्यक्रम स्वागत छ।
हजुर, नमस्कार।
आज संसारभर विश्व जनसंख्या दिवस मनाइँदैछ, यो दिवस मनाइनुको कारण के होला बताइदिनु।
विश्व जनसंख्या दिवस वास्तवमा 1987 जो विश्वमा 5 अरब जनसंख्या पुग्यो त्यति बेला जुलाई 11 जनसंख्या सम्बन्धी जनचेतना दिनुपर्छ भन्ने हिसाबले वर्ष वर्षमा विश्व जनसंख्या दिवस मनाउन शुरू गरिएको, यो UNFPA संयुक्त राष्ट्र जनसंख्या कोषको पहलमा शुरू भएको हो। त्यसपछि जब जनसंख्या वृद्धि हुँदै गयो त्यसपछि यसले पनि निकै प्राथमिकता पाउँदै गयो। अहिले जनसंख्या वृद्धिमा दरमा केही कमी आउन थालिसकेपछि बिस्तारै यसको महत्व
जनसंख्या सम्बन्धी जनचेतना जगाएर विभिन्न कार्यक्रमहरू गरेर आज विश्व जनसंख्या दिवस मनाइरहँदाखेरि नेपालको जनसंख्याको अवस्था के छ?
खास गरी अहिलेको यो वर्ल्ड पब्लिसिटी 2023 दिएको सेन्किममा चाहिँ महिलाहरूको प्रजनन स्वास्थ्यलाई सुरक्षित गर्ने भन्ने नारा भए तापनि हामीले ओभरअल जनसंख्याको अवस्थासँग कुराकानी गर्न सक्छौ। नेपालको जनसंख्याको वृद्धि दर 0.93% जनसंख्या वृद्धि दर हुनु वास्तवमा हामीलाई जनसंख्या घट्दो छ भन्ने संकेत हो। यसमा खास गरी मानिसहरूले विवाह नगरिकन अलि लामो समयसम्म बस्ने, त्यसपछि विवाह गरेपछि पनि एउटा बच्चा जन्माउने, त्यो प्रवृत्ति बढ्दै जाँदाखेरि यसको प्रतिमान घटिराखेको अवस्था छ। यसले जनसंख्याको वितरण तथा जनसंख्याको व्यवस्थापनमा समस्या ल्याउने देखिन्छ।
जनसंख्याको वृद्धि दर घट्दो दरमा छ भनिरहँदाखेरि जुन घट्दो दरको जनसंख्या छ त्यसले भोलिको दिनमा पार्न सक्ने असरहरू के के छन्?
जनसंख्या वास्तवमा उत्पादनको स्रोत साधनमा सक्रिय शक्ति हो। जस्तै हामीले भूमि भयो अनि जनशक्ति भयो, संस्था भयो, पुँजी भयो, यी चारवटा चिजहरू, उत्पादनका चारवटा चिजहरू मध्येमा जनसंख्या मात्र त्यस्तो सक्रिय पुँजी हो जसले अरू पुँजीहरूलाई पनि, उत्पादनका अरू पुँजीहरूलाई पनि परिचालन गर्दछ। जुन देशमा जनसंख्या नै कम छ त्यो जसले देशमा भएका विकासका पूर्वाधारहरूको लागि र विकासका गतिविधिहरूको लागि आवश्यक जनशक्तिको अभाव हुने अवस्था पनि देखिने हुन्छ। त्यो समस्या अहिले चिनले चाहिँ जुन हिजो 45 पोलिसी अप्नाउँदाखेरि हामीले बिलियन पपुलेसन चाहिँ मिस गर्यो भनेर अहिले पक्षपात गरिराखेको अवस्था छ, ओपन गरिराखेको अवस्था छ। हाम्रोमा पनि भोलि त्यस्तो अवस्था नआउला भन्न सकिन्न। गाउँघरहरूमा गएर पहाडहरूतिर गएर हेऱ्यो भने वृद्ध अवस्थाका मानिसहरू मात्रै थुप्रिएका छन्, अब मलामी जाने अवस्थाका मानिसहरूको चाहिँ कमी भइराखेको अवस्था छ। त्यसले गर्दाखेरि यो जनसंख्या घट्नु भनेको राष्ट्रको स्रोतको लागि समस्या हो। अब यो बाहिर दैनिक 1500 भन्दा बढी मानिसहरू बाहिर गइराखेको भन्ने समाचारमा आइराखेका छन्। त्यसले त्यहाँ गइरहेका मान्छे सबै फर्किन्छन् भन्ने पनि केही के अरे ग्यारेन्टी छैन। त्यसले गर्दाखेरि पनि जनसङ्ख्या बिस्तारै बिस्तारै हामीलाई भोलि यहाँको रिसोर्स म्यानेजमेन्टको लागि जनशक्तिको चरम अभाव हुने अवस्था देखिन्छ। त्यसले गर्दा राज्यले एकपटक यसतर्फ सोच्नुपर्ने अवस्था आएको छ।
यहाँले जुन जनसङ्ख्या घटिरहेका कुरा गर्नुभयो र हाम्रो जनगणनाले पनि यही कुरा इङ्गित गरेको छ, नेपालमा जनसङ्ख्या घट्नुको कारण के होला सर?
नेपालमा जनसङ्ख्या घट्नुको कारण पनि खास गरी एउटा त विदेशमा जाने युथहरू विदेशमा जाने प्रवृत्ति छ, जसले गर्दा यौन जोडीहरू भनौँ न विवाहित यौन जोडीहरू मध्ये एउटा फुर्मानु श्रीमती मध्ये एउटा अनुपस्थिति हुँदा बित्तिकै त्यो सहवास र सन्तान उत्पादनको प्रक्रियामै अवरोध आउने भइहाल्यो। त्यस्तै दोस्रो कुरो अब यहाँ रोजगारीका कुराहरू छन्। मान्छेले विवाह गरिसकेपछि अब भोलिको पारिवारिक सुखी पारिवारिक जीवनको लागि के गर्नुपर्छ भनेर प्रिपेरेसन गर्नकै लागि पनि पढाइ लेखाइतिर र रोजगारीतिर मान्छे लाग्छ, जसले गर्दा विवाह अलिक ढिलो हुने प्रक्रिया पनि बढ्दै गइरहेको छ। त्यस्तै किसिमबाट थोरै छोराछोरी, एउटा मात्रै छोराछोरी जन्माउने प्रवृत्ति पनि निकै हावी हुँदैछ, त्यसले पनि धेरै समस्या पारेको छ। अविवाहितहरूको संख्या पनि अब उल्लेख्य रूपमा बढ्दै गइराखेको छ, त्यसले पनि त्यसले जनसङ्ख्या वृद्धिमा कमी आइराखेको छ, प्रजननमा कमी आइराखेको छ। यिनै कुराहरू हुन् जस्तो लाग्छ।
जनसङ्ख्या घट्नुका विभिन्न कारणहरू यहाँले बताउनुभयो, होइन, यो बताइरहँदाखेरि जुन राज्यले चाहिँ जनसङ्ख्या घटाउनु पर्छ, धेरै सन्तान जन्माउनु हुन्न भन्ने जुन किसिमको एक पोलिसी ल्याएको छ, यहीमा पनि पुनर्विचार गर्नुपर्ने बेला आएको हो त्यसो भए?
सबभन्दा महत्वपूर्ण कुरा यहाँले जुन उठाइराख्नुभयो, अब यो अहिले हिजोको जनसङ्ख्या नीति, विगतका जनसङ्ख्या नीतिहरूले एक किसिमले सफलता पाएकै मान्नुपर्छ। अब अपेक्षित रूपमा नभए पनि अब त्यही मात्रामा प्रजनन दर घटाउनुको लागि र जन मृत्यु दर घटाउनुको लागि उल्लेख्य सफलता प्राप्त गरेको देखिन्छ। त्यतातिर हिजोका पोलिसीहरू के अरे नीतिहरू केन्द्रित थिए। अब चाहिँ कस्तो भयो भने जनसङ्ख्या वृद्धि गर्नुपर्छ भन्ने खालको नीति ल्याउन आवश्यक परिसकेको छ। अब यहाँ विवाह गर्नेहरूलाई प्राथमिकता दिने, दुईवटा बच्चा जन्माउनेहरूलाई अथवा एकभन्दा बढी बच्चा जन्माउनेहरूलाई प्राथमिकता दिनुपर्ने, अनि बच्चाको चिन स्याहार गर्नको लागि लाग्ने खर्च छ, त्यो खर्चमा राज्यले सहयोग गर्नुपर्ने, पुरस्कारका कुराहरू हुनुपर्ने। त्यस्तै अब प्रसूति विवाहका जुन व्यवस्था छन् ती व्यवस्थाहरूमा पनि परिवर्तन गर्नुपर्ने चिजहरू पनि छन्। त्यस्तै किसिमबाट भत्ताका कुराहरू, एउटा बच्चा अथवा दुईवटा बच्चा मात्रै हुँदाखेरि दिने भत्ता छन्, अब त्यसलाई चाहिँ के अरे यतिवटा दिउतीवटा भनेर नभनेर खुल्ला राखिदिनुपर्ने, त्यस्तै किसिमका कुराहरू पनि छन्। त्यस्तै किसिमबाट भएर बच्चाहरूको स्वास्थ्य सुरक्षाका लागि बाल स्वास्थ्यका कार्यक्रमहरू पनि लिएर आउनुपर्ने छन्। हस्पिटल डेलिभरीका कुराहरूको लागि पनि इन्सेन्टिभ अलिकति यसको के अरे प्रोत्साहन भत्ता अलिकति वृद्धि गर्दै मानिसहरूलाई अथवा महिलाहरूलाई हस्पिटलमा के अरे सुत्केरी गराउने कुराहरूमा प्राथमिकता दिनुपर्नेछ। त्यसले गर्दाखेरि प्रजननलाई अलिकति वृद्धि गर्नलाई सहयोग गर्न सक्छ।
त्रिभुवन विश्वविद्यालयमा स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा विभागको प्रमुख पनि हुनुहुन्छ, होइन, यो सम्बन्धमा कुरा गरिरहँदाखेरि हाम्रो देशको जनसङ्ख्याको अवस्थालाई हेर्ने हो भने कस्तो जनशक्ति बढी छ?
नेपालको 2078 सालको जनगणनालाई हेर्दाखेरि अहिले जनसाङ्ख्यिक लाभांशको अवस्थामा छौँ हामी। खास गरी आर्थिक रूपले सक्रिय उमेर समूहका के अरे व्यक्तिहरूको संख्या उल्लेख्य छ हाम्रोमा, वृद्धहरूको संख्या 10% नजिक पुग्दैछ भने बाल आश्रितहरूको संख्या पनि घट्दै गइराखेको छ, 30% मुनि हुन लागिराखेको सन्दर्भमा। आर्थिक रूपले सक्रिय जनसङ्ख्या जुन 1992 सुरुवात भएर 2047 जुन को रहने जुन अवस्था छ, त्यो डेमोग्राफिक डिभिजनको लाभांशको अवस्थामा छन् हामी। त्यो युवा, सक्रिय युवा, उमेर समूहको युवालाई राज्यको विकासको लागि प्रयोग गर्नको लागि योजना बनाउनु पर्नेमा त्यो हुन सकिरहेको छैन, हामीले त्यो लाभांश प्राप्त गर्न सकिराखेका छैनौँ। हामीले युवाहरूलाई विदेश जान बाध्य हुने परिस्थिति सिर्जना भइराखेको छ, त्यसमा अब राज्यले अलिकति विचार गर्नुपर्ने हुन्छ। युवालाई कसरी रिटेन्सन गर्ने, कसरी बाहिर गइरहेको प्लान भइरहेको दक्ष जनशक्तिलाई कसरी देशमा प्राप्त गर्ने, ब्रेन गेन कसरी प्राप्त गर्ने, त्यस्तै किसिमबाट ब्रेन गेनलाई कसरी रोक्ने भन्ने बारेमा युवालाई नै टार्गेट गरिएका र के अरे लगानी मैत्री प्रविधि र चाहिँ नीतिहरू राज्यले लिएर सधैँभरि रहँदैन यो डेमोग्राफी डिभिडेन्टको अवस्था, यो जनसङ्ख्या लाभांशको अवस्था। 2047 पछाडि एल्डरली अथवा भनौँ वृद्ध ज्येष्ठ नागरिकहरूको संख्या बढिरहने सन्दर्भमा अहिलेको हामीसँग भएको युवाहरूको संख्यालाई चाहिँ हामीले सचेत गर्नको लागि राज्य अत्यन्त गम्भीर भएर त्यतातिर लगानीहरू गराउनको लागि केन्द्रित हुनुपर्ने आवश्यकता मैले देखेको।
विदेशमा जानु नै प्रमुख कारण होइन, किनभने जनसङ्ख्या वृद्धि दर नै घटिरहेको छ, जन्मदर नै घटिरहेको छ, यो तर्फ यसले चाहिँ यहाँले भनेको कुरा र यसमा अलिकति केही फरक भएन भने
अगाडि पनि यहाँलाई निवेदन गरिसकेँ, विदेशमा जाने युवाहरू एकातिर त कतिले युवाहरू विवाहित छन्, उनीहरू विदेशमा बसिरहेका छ, उनीहरूको श्रीमतीहरू नेपालमा छ, त्यसले गर्दाखेरि यौन सम्पर्कका गतिविधिहरू, सन्तान उत्पादनका गतिविधिहरूमा अवरोध आउने कारण एउटा मैले त्यसरी लिङ्क गर्न खोजेको हो। अर्को कुरा अब स्वदेशमा रोजगारका अवसरहरू सिर्जना नहुँदा युवाहरू स्वदेशमा सुनिश्चित भविष्यको लागि ढुक्क भएर बस्ने वातावरण नहुँदा र उनीहरूले भारी पारिवारिक जीवन सुखमय अर्थपूर्ण बनाउनको लागि उनीहरूले रोजगारीको खोजीमा लाग्ने क्रममा ढिलो विवाह गर्ने र विवाह नगर्दै उनीहरू विदेशी प्रवृत्ति पनि यो प्रजननसँगै जोडिएको र प्रजनन कम हुँदाखेरि जनसङ्ख्या वृद्धि दर पनि कम भएको यसले दुईटा इम्प्याक्ट पारेको एकातिरबाट देशको जनसङ्ख्या पलायन हुँदाखेरि संख्यामा पनि आएको छ भने अर्कोतिर यसको इम्प्याक्ट चाहिँ प्रजननसँग पनि भएको हुनाले मैले त्यसरी जोडेको हुँ। भन्दै
जुन जनसङ्ख्यामा आएको उतार चढाव छ नि त्यो नेपालको मात्र हो या विश्व समुदायमै यस्तो देखिया छ?
यो अहिले नेपालको मात्रै नभएर विश्व समुदायकै समस्या हो किनभने सबैभन्दा विश्वमा प्रत्येक बिलियन पपुलेसन जुन थपिने जुन एक अरब जनसङ्ख्या थपिने जुन समय अवधि हो त्यो समय अवधि पनि बिस्तारै लम्बिँदै जान थालिराखेको सन्दर्भ छ। जनसङ्ख्या संसारभरि नै घट्दो क्रममा रहेको छ। विश्वको के अरे विकसित देशहरूको जनसङ्ख्या त अझ धेरै जस्तो कतिपय देशहरू नकारात्मक वृद्धि दरमा चाहिँ रहेको छ भने केही अफ्रिकी ल्याटिन अमेरिकी र एसियन कन्ट्रीहरूमा मात्रै अब यो क्षेत्रमा मात्रै जनसङ्ख्या वृद्धि पोजिटिभ छ। त्यो पनि निकै घट्दो क्रममा गइराखेको अवस्था छ। यो हाम्रोमा मात्रै नभएर संसारभरिकै अवस्था त्यस्तो हो।
त्यसो हो भने त अहिलेको जनसङ्ख्याको ट्रेन्डलाई हेर्ने हो भने जुन विकसित राष्ट्रहरूमा जनसङ्ख्या वृद्धि दर एकदमै कम छ, अझै भन्ने हो भने ज्येष्ठ नागरिकहरू संख्या बढ्ने, निष्क्रिय जनशक्ति बढ्ने, सक्रिय जनशक्ति कम हुने हो भने भोलि विश्वलाई नै चुनौती आउन सक्ने कुराहरू पनि त देखिन्छन् होइन र?
एकदम यो त कमनै छ किनभने अब अहिले के अरे कतिपय स्विजरल्यान्डमा जाने जेनेभामा जाने मानिसहरू जापानतिर जाने मानिसहरूले भन्नुहुन्छ उहाँहरूले अब त्यहाँ सडकहरूमा यताउता हेर्दा देश नागरिकहरू नै त्यहाँ देखिन्छन्। त्यो सन्दर्भ जहाँसम्म लाग्छ नेपालको सन्दर्भमा पनि लागू हुन्छ। अहिले जनसङ्ख्या वृद्धि नकारात्मक भएको अवस्थामा त्यति धेरै समस्या नभएको चाहिँ अफ्रिकी कन्ट्रीहरू बाहेक चाहिँ अरू ठाउँमा यो समस्या देखिराखेको छ संसारै भयो।
यहाँले विश्वको कुरा गरिरहँदाखेरि नेपालको सन्दर्भमा कुराकानी गर्दाखेरि नेपालको जनसङ्ख्यामा आन्तरिक या बाह्य कुन बसाइ सराईले बढी प्रभाव पारेको छ?
नेपालमा बसाइ सराईको सन्दर्भ पनि अत्यन्त चुनौतीपूर्ण रहिरहेको छ। एकातिरबाट हिमाली क्षेत्रको जनसङ्ख्या नकारात्मक भइसकेको छ भने तराई क्षेत्रमा चाहिँ जनसङ्ख्याको चाप अत्याधिक मात्रामा बढिरहेको छ। हामीले भन्छौँ तराईको सम्म समतल भूभाग भनेको 17% भूभाग छ भनेर भन्छौँ। त्यसमा चाहिँ अहिले 52% भन्दा बढी जनसङ्ख्या आइराखेको छ अनि सहरी क्षेत्र र ग्रामीण क्षेत्रको जनघनत्वमा निकै फरक छ। जिल्लागत रूपमा जनघनत्वमा जुन विविधता छ, जनसङ्ख्याको जिल्लागत रूपमा वितरणको जुन विविधता छ, यसले बसाइसराई वास्तवमा अव्यवस्थित छ र चुनौतीपूर्ण छ र यसलाई समयमै राज्यले मुख्य मुद्दा बनाएर व्यवस्थापन गर्ने रणनीति बनाएन, साना सहरहरूको विकास गराएन र विदेशमा जाने युवाहरूको जुन अन्तर्राष्ट्रिय बसाइसराईलाई रोक्ने कुराहरू गरेन भने त्यो वास्तवमा बसाइसराई नै देशको लागि एउटा ठुलो चुनौती हुन सक्छ। अब बाहिरबाट आउने यदा कदा भारतबाट आउने ओपन बोर्डरको कारण आउने केही जनशक्ति केही मात्रामा होला तर अरू देशहरूबाट त्यस्तो ठुलो मात्रामा जनशक्ति आउने सम्भावना नरहेको र यहाँ हाम्रो भएको जनशक्ति बसाइसराईको कारणले पहाडी क्षेत्रबाट तराई क्षेत्रमा हिमाली क्षेत्रबाट तराई क्षेत्रमा हुँदाखेरि हिमाली र पहाडी क्षेत्रहरू जनशक्तिको चरम अभाव हुने र अब तराई क्षेत्रमा चाहिँ विकास पूर्वाधार निर्माणमा जटिलता आउने, सेवा र सुविधाको अभाव हुने, विकासका असमान अवसरहरूले राज्यमा जनताहरूमा असन्तुष्टिका कुराहरू पनि वृद्धि हुन सक्ने हुन्छ जसले गर्दा राज्यको लागि पनि अलिकति प्रत्युत्पादक हुन सक्छ, नकारात्मक हुन सक्छ। त्यसले जनसङ्ख्या व्यवस्थापन, बसाइसराई व्यवस्थापन, प्रजनन वृद्धिका लागि राज्यले अहिले सोच्नुपर्ने अत्यन्त
महिला र बालबालिकाको स्वास्थ्य र अधिकारको संरक्षण गर्दै COVID-19 प्रभावलाई कम गर्ने भन्ने नारा लिएको छ, केलाई इङ्गित गर्न खोजेको?
यो महिलाको स्वास्थ्य र प्रजननसँग सम्बन्धित अधिकारका कुराहरू कायरो कन्फरेन्स 1994 आएका हुन् र ती कायरो कन्फरेन्समा राखिएका कुराहरू मिलेनियम डेभलपमेन्ट गोलमा अथवा स्वास्थ्य विकास लक्ष्यमा पनि राखियो। त्यस्तै किसिमबाट त्यसमा पनि पुरा नभएका का लक्ष्यहरू चाहिँ कृषिको निरन्तरताको लागि दिगो विकास लक्ष्यहरूमा पनि ती कुराहरू परेका छन्। त्यो किन महिला अधिकारका कुराहरू किन यसमा फोकस गरियो त भन्ने सन्दर्भमा मैले यहाँसँग त्यो एक दुईवटा तथ्यहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु। किशोरावस्थाको गर्भधारण 15-19 वर्षका किशोरावस्थाका किशोरीहरू भनौँ न 14% चाहिँ गर्भधारण गरेको पाइन्छ र 15-19 वर्षका किशोर किशोरीहरूले चाहिँ त्यो किशोरीहरूले चाहिँ हामीले परिवारजनका साधन पाएको भए प्रयोग गर्थ्यौँ भनेर अनमेट निड चाहिँ उनीहरूको 31% परिपूर्त माग चाहिँ रहेको पाइन्छ। त्यस्तै अब अझै पनि घरमा सुत्केरी गराउने झन्डै 21% महिलाहरू हुनुहुन्छ। के अरे हाम्रो दिगो विकास लक्ष्यले मातृमृत्यु अनुपातलाई चाहिँ 70मा झार्ने भनेर 2030 झार्ने भनेर जुन लक्ष्य राखेको छ त्यसमा चाहिँ हामी 151 को अवस्थामा पुगेका छौँ 2078 सालको जनगणनाको नतिजा अनुसार। अब यो पनि हाम्रो लागि 151-70 पुर्याउने पनि एउटा चुनौती हुनसक्छ। त्यस्तै किसिमबाट अपरिपूर्त माग हामीले परिवर्तनका साधनहरू प्रयोग गर्न पाए प्रयोग गर्थ्यौँ भनेर भन्ने 15-49 वर्षसम्मका विवाहित दम्पतिहरू मध्ये 21% हामीलाई पर्यावरण साधनहरू पाएको भए प्रयोग गर्थ्यौँ पुगेको छैन भन्ने अपरिपूर्त माग चाहिँ त्यति रहेको छ भने यस्तै किसिमबाट महिला र घरेलु हिंसाका कुराहरू हामीले अझै पनि बढिराखेको भेटाउँछौँ। जस्तो 15-19 वर्षका महिलाहरूले 23% महिलाहरूले शारीरिक हिंसा भोगेको 8% महिलाहरूले यो हिंसा भोगेको कुराहरू रिपोर्ट गरेका छन्। जबकि 2016 चाहिँ यो 22% र 7% थियो। यो बढ्दो क्रममा गइराखेको अवस्था पनि अलिकति चुनौतीपूर्ण छ। यस्तै किसिमबाट गएर महिलाहरूको निर्णयमा पारिवारिक निर्णयमा पहुँच पनि झन्डै आधा महिलाहरू अझै पारिवारिक निर्णयमा पहुँचबाट अलिकति वञ्चित भइराखेको अवस्था छ। त्यस्तै किसिमबाट इन्टरनेट पार्टनर भायोलेन्सका कुराहरू पनि छन्। नजिकै चाहिँ जीवनसाथीबाट हिंसामा परेका घटनाहरू पनि छन्। यो इन्टरनेट पार्टनर भायोलेन्स भनेर 27% रहेको छ। त्यस्तै अब खास गरी महामारी र विपदहरूमा पनि महिलाहरू नै बढी प्रभावित हुने गरेका कुराहरू छन्। कोभिडको सवालमा महिलाहरूले आफ्ना परिवारजन सम्बन्धी सेवा र सुविधाहरू लिन जानको लागि सहज वातावरण भएन। एबोर्सनका कुराहरू थिए होला, परिवारजनका साधनका कुराहरू थियो होला, ती चिजहरूमा सहज पहुँच हुन सकेन। त्यसले गर्दाखेरि यो यस्ता महामारीका बेलामा त्यस्तै किसिमबाट गएर विपदका बेलामा महिलाहरूलाई प्रजनन स्वास्थ्यको विशेष तयारी राज्यको तर्फबाट हुनुपर्छ। परिवार नियोजनसँग सम्बन्धित सेवा र सुविधा, स्वास्थ्य परीक्षणका कुराहरू, त्यस्तै किसिमबाट गएर के अरे प्रसूति उपचारका कुराहरू, यी कुराहरूलाई पनि राज्यले प्राथमिकता राख्नुपर्ने हुन्छ। किनभने महिलाहरू नै सृष्टिकर्ता हुनु, ती सृष्टिकर्ताकै प्रजनन अधिकार र प्रजनन स्वास्थ्यलाई हामीले सुरक्षा गर्न सकेनौँ भने त्यसले उनीहरूको के अरे मानव अधिकार प्राप्त हुन सक्दैन। त्यसो भएको हुनाले यस पटकको चाहिँ जनसङ्ख्या दिवसको नेपालको लागि राखिएको नारा कृषिसँग सम्बन्धित भएर आएको
हो। जनसङ्ख्या वृद्धि दर घटे पनि अझै पनि हामीसँग केही चुनौतीहरू छन्, जुन महिला र बालबालिकाहरूका अधिकारका कुराहरू छन्, ती अझै पनि संरक्षित हुन सकेका छैनन् भन्न खोज्नुभयो यहाँले?
एकदम, मैले अगाडि यहाँलाई प्रस्तुत गरेका केही तथ्य र तथ्याङ्कहरूको आधारबाट हामीले हेर्दाखेरि महिला र बालिका भनौँ न खास गरी मानव अधिकारबाट वञ्चित भएको अवस्था अथवा पूर्ण रूपमा मानव अधिकारको उपभोग गर्न नपाइराखेको अवस्था यी तथ्यहरूले देखाउँछन्। अब त्यसमा पनि अझ हामीले यसलाई विभिन्न क्षेत्रबाट हामीले चाहिँ विश्लेषण गर्ने हो भने सम्पन्नताको स्तरबाट हेर्ने हो भने 5 क्याटेगोरीबाट हामीले हेर्ने हो भने फर्स्ट क्विन्टल, सेकेन्ड क्विन्टल भनेर यस्तो हेर्दाखेरि जुन पोरेस्ट क्विन्टल 20% छ, सबैभन्दा गरिब जनसङ्ख्या छ, त्यो अत्यन्त पीडित भएको छ। त्यसमा महिलाहरू डबल मार्जिनलाइज भएका छन्। एकातिरबाट महिलाहरूले समष्टि रूपमै समस्या भोगिराखेको अवस्था छ भने त्यसमा पनि गरिब महिलाहरूको अवस्था अझ त्यसमा दयनीय छ। त्यस्तै पहाडी भेगमा बसिराख्ने लोको महिलाहरू हुनुहुन्छ, उहाँहरूका समस्याहरू झन् बेग्लै छन्। वर्क बर्डन छ महिलाहरूलाई, घरैकी कामहरूमा कामको लोड छ, त्यसमा चाहिँ प्रविधिहरूको प्रयोग कम छ।
हामी कुराकानीको अन्त्यतिर पुगिसकेका छौँ, यहाँले भन्नु पनि जे समस्याहरू छन् नि तिनीहरूलाई व्यवस्थित गर्नको लागि के गर्नु पर्ला बताइदिनु न।
अब यसमा त सबभन्दा त स्ट्रङ पोलिटिकल कमिटमेन्ट भन्ने नै महत्वपूर्ण कुरा हो। हामी नीतिहरू त हामीले बनाइराखेकै छौँ, बनिराखेकै छन्। ती नीतिहरूमा अलिकति गम्भीर रूपमा प्रतिबद्ध भएर सरकारले काम गर्नुपर्ने देखिन्छ। त्यसमा खास गरी महिलाहरूको चाहिँ जेन्डर मेन स्क्रिनिङ हरेक क्षेत्रमा हुनु पर्यो। विकास निर्माणहरूमा के अरे महिलाका कुराहरू जेन्डर फोकस चाहिँ भएर जेन्डर लेन्सबाट हेर्नु पर्यो। हरेक बजेटहरू छुट्याउँदाखेरि यसबाट महिलाहरू कति बेनिफिट हुनुहुन्छ, के अरे बालिकाहरू कति बेनिफिट हुनुहुन्छ, उहाँहरूलाई चाहिँ यसबाट कसरी इम्प्याक्ट हुनु, के अरे उहाँहरूको जीवन स्तरमा यसरी इम्प्याक्ट कसरी पार्न सक्छ, उहाँहरूको जीवन स्तर कसरी माथि उठाउन सकिन्छ भन्ने किसिमको राज्यले चाहिँ जेन्डर सेन्सिटिभ एक्टिभिटीमा अलिकति प्राथमिकता दिनुपर्ने देखिन्छ। यसको लागि जेन्डर मेन स्क्रिनिङ गर्नको लागि सङ्घ प्रदेश र स्थानीय निकायमै एउटा तदारुकता चाहिँ आवश्यक पर्ने हुन्छ। त्यो जेन्डर मेन स्क्रिनिङ गर्दाखेरि हरेक विकासका हरेक क्षेत्रहरूमा अन्य क्षेत्रहरू पनि जस्तो शिक्षामा जेन्डरका कुराहरू चाहियो, त्यहाँ पनि जेन्डर डिस्क्रिमिनेसन छ। जति माथिल्लो कक्षा बढ्दै जान्छ त्यहाँ चाहिँ महिलाहरूको पहुँच कम हुँदै गइराखेको छ। प्राविधिक अध्ययनहरूमा चाहिँ इन्जिनियरिङतिर महिलाहरूको चाहिँ पहुँच कम भइराखेको छ। साइन्स एन्ड टेक्नोलोजीमा महिलाहरूको पहुँच कम भइरहेको छ। एजुकेसनमा महिलाहरूलाई के अरे अवसरहरू अलिकति बढी जेनेरेट गर्नु पर्यो। रोजगारहरूमा महिलाहरूको आरक्षण र इक्विटीका कुराहरू, उहाँहरूलाई चाहिँ के अरे ट्रेनिङका कुराहरू, के अरे उहाँहरूलाई चाहिँ ओरिएन्टेसनका कुराहरू हुनु पर्यो, सपोर्ट सिस्टमहरू हुनु पर्यो। त्यस्तै किसिमबाट गएर उहाँहरूको इन्भल्भमेन्ट अलि स्थानीय स्तरमा पनि कतिपय महिलाका सञ्जालहरू त्यति परिचालन भएका छैन, महिलाका सञ्जालहरू परिचालन गर्नु पर्यो।
हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
थ्याङ्क
यू। विश्व जनसङ्ख्या दिवसको अवसरमा हामीले त्रिभुवन विश्वविद्यालय स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा विभागका विभागीय प्रमुख पीताम्बर आचार्यसँग कुराकानी गर्यौं। यसै कुराकानी सँगसँगै आजको कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।